بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد وآل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir اور ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے حکومت پاکستان اور تحریک طالبان سے مذاکرات کا دشوار مرحلہ۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، پاکستان میں صحافتی برادری، سول سوسائٹی اور سیاسی جماعتیں طالبان کے ساتھ مذاکرات کے بارے میں دو حلقوں میں تقسیم ہو گئی ہیں۔ ایک حلقہ طالبان کے ساتھ مذاکرات کی حمایت کرتا ہے، حتیٰ طالبان کی شرائط تسلیم کرنے میں بھی اس کی نظر میں کوئی آر نہیں ہے، جبکہ دوسرا حلقہ مذاکرات کے حوالے سے تحفظات کا اظہار کر رہا ہے اور اس حلقے سے تعلق رکھنے والے بعض حضرات کھل کے طالبان کے ساتھ مذاکرات کی مخالفت کر رہے ہیں۔ دوسری جانب حکومت پاکستان نے طالبان کے ساتھ مذاکرات کو دشوار مرحلہ قرار دیا ہے۔ پاکستان کے وفاقی وزیر داخلہ چودھری نثار علی کا کہنا ہے کہ پاکستان کے ساتھ مذاکرات میں کافی پیچیدگی پائی جاتی ہے۔ ادھر طالبان نے مذاکرات کے لیے جو شرائط پیش کی ہیں ان میں تمام طالبان قیدیوں کی آزادی، قبائلی علاقوں سے پاکستانی افواج کی واپسی اور ڈرون حملوں کی بندش شامل ہے۔ آج کے پروگرام میں ہم مذاکرات کے لیے طالبان کی شرائط کا جائزہ لیں گے۔ اس کے ساتھ ہی ان شرائط کے بارے میں پاکستان کی حکومت اور سیاسی و صحافتی حلقوں کی رائے بھی معلوم کرنے کی کوشش کریں گے اور مذاکرات کی دشواریوں اور پیچیدگیوں کے بارے میں بھی گفتگو ہوگی۔ اس موضوع پر گفتگو کے لیے آج اسلام آباد اسٹوڈیو میں موجود ہیں پاکستان کے ممتاز تجزیہ نگار یاور بخاری۔ کراچی اسٹوڈیو سے پروگرام میں حصہ لیں گے سینئر تجزیہ نگار نذیر لغاری، اور لندن اسٹوڈیو سے پروگرام میں شرکت کریں گے لندن میں مقیم بر صغیر کے ممتاز دانشور اور تجزیہ نگار اعجاز حسین۔ لیکن پہلے ہماری رپورٹ۔
پاکستان کے صوبے خیبر پختونخوا کے دارالحکومت پشاور کے مضافاتی علاقے میں ایک دھماکے میں چار اہلکاروں سمیت چھ افراد ہلاک اور متعدد زخمی ہو گئے۔ پولیس کے مطابق یہ دھماکہ پیر کی صبح سلیمان خیل کے علاقے میں ایک اسپتال کے قریب ہوا، جہاں پولیو مہم کے متعلق ایک تقریب جاری تھی۔ دھماکے کے بعد شدید فائرنگ بھی کی گئی۔ دھماکہ اس وقت کیا گیا جب پولیس کی وین مقامی اسپتال کے قریب پہنچی اور پولیس اہلکار گاڑی سے اتر رہے تھے۔ دھماکے سے پولیس کا ایک اہلکار، تین پولیس رضا کار اور امن کمیٹی کے دو ارکان جاں بحق ہو گئے اور 10 دیگر زخمی ہو گئے۔ سلیمان خیل کا علاقہ پاکستان کے قبائلی علاقوں کے قریب واقع ہے اور ماضی میں بھی صوبہ خیبر پختونخوا اور قبائلی علاقوں میں پولیو کی ٹیموں پر حملے ہوئے ہیں۔ اس سے پہلے طالبان نے پشاور میں چرچ پر ہونے والے حملوں کی ذمہ داری قبول کرتے ہوئے اعلان کیا کہ یہ حملے شریعت کے مطابق تھے۔ ان حملوں میں 80 سے زائد عیسائی شہری مارے گئے تھے۔ طالبان شیعہ مسلمانوں پر بھی آئے دن حملے کرتے رہتے ہیں۔ طالبان کی جانب سے یہ حملے ایسے وقت میں جاری ہیں کہ جب حکومت نے تمام سیاسی جماعتوں کی حمایت سے طالبان سے مذاکرات کی پیشکش کی تھی اور طالبان نے مثبت رد عمل ظاہر کیا تھا۔ طالبان نے مذاکرات کی حامی تو بھری، لیکن اس کے ساتھ ہی یہ شرطیں لگا دیں کہ طالبان قیدیوں کو رہا کیا جائے اور قبائلی علاقوں سے فوج کی واپسی ہو، اس کے بعد ہی حکومت سے کوئی مذاکرات ہوں گے۔ کل عدم تحریک طالبان پاکستان کے ترجمان شاہد اللہ شاہد نے وزیرستان کے ایک خفیہ مقام پر صحافیوں کے ایک وفد سے اپنی گفتگو میں کہا کہ ڈرون حملے بند ہونے چاہیے۔ طالبان کے ترجمان نے کہا کہ امن معاہدہ اسی صورت میں ہو سکتا ہے جب قبائلی علاقوں پر ڈرون حملوں کا سلسلہ مکمل طور پر بند ہو۔ ترجمان نے کہا کہ صرف جنگ بندی کافی نہیں ہے، بلکہ ڈرون حملوں کا روکا جانا ضروری ہے۔ چنانچہ اگر ڈرون حملے جاری رہے تو ہم جنگ بندی قبول نہیں کر سکتے۔ پاکستان کی حکومت ڈرون حملوں پر تنقید کرتی ہے اور اس کا کہنا ہے کہ ان حملوں کے الٹے نتائج نکل رہے ہیں اور یہ پاکستان کے قومی اقتدار اعلیٰ کی کھلی ہوئی خلاف ورزی ہے، جبکہ واشنگٹن حکومت کا ماننا ہے کہ انتہا پسندوں کے خلاف کارروائی کے سلسلے میں ڈرون حملے بہت مؤثر واقع ہوئے ہیں۔ طالبان نے قبائلی علاقوں سے فوج کی واپسی اور ڈرون حملوں پر روک کی جو شرطیں لگائی ہیں ان کا پورا کرنا پاکستان حکومت کے لیے آسان نہیں ہوگا۔ ڈرون حملوں کے سلسلے میں امریکہ کا جو موقف ہے اسے دیکھتے ہوئے ایسا نہیں لگتا کہ امریکی انتظامیہ ڈرون حملوں کو روکنے کے لیے تیار ہوگی۔ امریکی انتظامیہ سمجھتی ہے کہ دہشت گردی اور انتہا پسندی کے خلاف کارروائی میں ڈرون حملے بہت مؤثر واقع ہوئے ہیں، جبکہ قبائلی علاقوں سے فوج کے انخلاء کا مسئلہ بھی آسان نہیں ہے، کیونکہ فوج نے بڑی قربانیاں دینے کے بعد ان علاقوں میں کچھ کامیابیاں حاصل کی ہیں جنہیں آسانی سے نظر انداز نہیں کیا جا سکتا۔ بنا بنی طالبان سے مذاکرات کے مسئلے پر سیاسی جماعتوں کے اتفاق رائے کے باوجود مذاکرات کا عملی جامہ پہن پانا اور اس سے بڑھ کر ان مذاکرات کا نتیجہ خیز ثابت ہو پانا بہت مشکل ہے۔
ناظرین، پاکستان میں طالبان کی کاروائیوں اور مذاکرات کے لیے ان کی شرائط کے تعلق سے ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پاکستان کے سینئر تجزیہ نگار یاور بخاری صاحب موجود ہیں۔ گفتگو کا آغاز ان سے کرتے ہیں۔ بخاری صاحب، السلام علیکم۔
وعلیکم السلام ورحمۃ
جی بخاری صاحب، حکومت پاکستان اور تحریک طالبان کے درمیان مذاکرات کے حوالے سے کیا پیش رفت ہے؟
جی، میں یہ سمجھتا ہوں کہ یہ انہوں نے حکومت پاکستان نے طالبان کے ساتھ مذاکرات کی جو راہ اپنانے کا انہوں نے ایک بات کی اور کہا کہ ان کے ساتھ مذاکرات کیے جائیں گے، ہم بات چیت سے ان کو جو ہے وہ قومی دھارے میں لانے کی کوشش کریں گے۔ میں یہ سمجھتا ہوں کہ یہ ساری بات چیت جو ہوئی ہے، یہ ساری جو بات ہو رہی ہے، یہ ایک وقت سے پہلے فینامینن شروع کیا گیا ہے جس کا کوئی نتیجہ برآمد نہیں ہوگا، اور میں یہ سمجھتا ہوں کہ یہ جو مذاکرات کی بات چیت ہے یہ ابھی ٹائم سے پہلے بات نام لیا گیا ہے، کیونکہ دیکھیں ابھی تو آرمی چیف چینج ہو رہے ہیں، پاکستان کے جوائنٹ چیف آف آرمی سٹاف جو ہیں وہ چینج ہو رہے ہیں، پاکستان کے جو چیف جسٹس ہیں انہوں نے چینج ہونا ہے، تو یہ ابھی یہ جو عمل ہے یہ تو ابھی آئندہ ایک دو ماہ میں یہی عمل پورا ہوگا، اور اس میں جو ہے وہ یہ ان کی نئی تعیناتیاں ہوں گی، ان تعیناتوں میں دیکھا جائے گا کہ کون سے لوگ آتے ہیں، کس طرح کا یہ ہوتا ہے، کیا آگے جو نیا لیڈر آتا ہے، جو آرمی کا جو نیا چیف آتا ہے، جو جوائنٹ چیفس آف آرمی سٹاف جو ہے وہ آتے ہیں، وہ کیا ان کی پالیسی کیا ہوتی ہے، ان کی کیا سوچ ہے، وہ کس طرح آگے فورسز کو لے کے چلتے ہیں، اسی طریقے سے جو نئے چیف جسٹس آئیں گے وہ عدلیہ کو کس طرف لے کے چلتے ہیں، کس انداز سے اپنا اگلا نظام وہ چلاتے ہیں۔ تو یہ تو ابھی پری میچور انہوں نے حکومت نے ایک بات کر دی کہ ہم مذاکرات کریں گے، اور فوری طور پر اے پی سی بلا لی، اور اے پی سی میں ظاہر ہے کہ تمام جو جماعتیں ہیں وہ نیشنل کاز پہ، ہمیشہ پاکستان کی یہ روایت رہی ہے کہ تمام پولیٹیکل پارٹیز جو ہیں نیشنل کاز پہ اکٹھا ہو جاتی ہیں، خواہ وہ مسئلہ کشمیر ہو، خواہ وہ دہشت گردی کے خاتمے کا مسئلہ ہو، خواہ وہ امریکہ کے خلاف مسئلہ ہو، خواہ وہ شام کی بات ہو، خواہ وہ مصر کی بات ہو، تو یہ نیشنل کاز جہاں پہ آتی ہے وہاں پر تمام جماعتیں اکٹھی رہتی ہیں۔ تو وہ اے پی سی کا فیصلہ لے لیا، اب اے پی سی کے فیصلے کو ہوئے بھی اب 15-20 دن سے زیادہ، بلکہ مہینے سے زیادہ ٹائم ہو چلا ہے، تو اب وہ کہاں مذاکرات کی بات ہی کو نہیں ہے۔ مذاکرات تو ہمیشہ ان سے کیے جاتے ہیں جو برابر کے ہوں، جو کچھ آپ کو دے سکتے ہو جو کچھ آپ سے لے سکتے ہو۔ طالبان آپ کو کیا دے سکتے ہیں؟ طالبان نے تو کچھ بھی نہیں دیا، طالبان نے تو شکایت اپنی وہ جو ہیں شرائط رکھ دی ہیں کہ جناب ہمیں ہمارے پہلے جو ہیں وہ جو آپ نے گرفتار کیے ہوئے ہیں، جن کو حکومت پاکستان نے دہشت گردی کے الزام میں گرفتار کیا ہوا ہے، ان کو دہشت گرد کہا جا سکتا ہے، ان کو آپ چھوڑیں؟ انہوں نے کہا جی وہ ہمارے لیڈرز ہیں، یعنی کہ دہشت گردوں کو چھوڑا جائے۔ انہوں نے دوسرا یہ وہ آپ نے ابھی جو شرائط بتائی ہیں اس کے مطابق یہ سارا یہ جو ہے انہوں نے جو بھی نظام کیا ہے وہ اس میں ہم ان کی شرائط جو ہیں یہ حکومت پاکستان اگر فل فل، میں کہتا ہوں فرض کرو فل فل کر بھی دی جائیں کہ یہ ان کے اگر ان کی پیشگی شرائط جو ہے وہ پوری کی جائیں، تو ریٹرن میں طالبان ہمیں کیا دیں گے؟ کیا وہ ہم کی بھیک دیں گے؟ اگر ان سے ہم کی بھیک لینی ہے تو پھر ہماری فورسز کس کام کی ہیں؟ پھر ہمارے جو قانون نافذ کرنے والے ادارے ہیں یہ کس لیے ہم نے رکھے ہوئے ہیں؟ ہماری پولیس کس لیے ہے؟ ہماری ایف سی کس لیے؟ ہماری رینجرز کس لیے ہیں؟ تو یہ ایک میں یہ سمجھتا ہوں کہ حکومت نے ایک غلط ٹائمنگ پہ ایک یہ غلط شوشہ چھوڑا ہے جس سے کیوس پیدا ہو رہا ہے اور جس سے جو ہے یہ تقسیم پیدا ہو رہی ہے۔ اگر یہ پوری قوم کو آن بورڈ لینا چاہتے تھے تو پھر دیکھنا یہ چاہیے تھا کہ قوم کیا چاہتی ہے، قوم سے ریفرینڈم کروا لیتے کہ جناب یہ طالبان جو ہیں۔ اب دیکھیں جیسے ہی مذاکرات کی بات ہوتی ہے پاکستان میں پھر دہشت گردی بڑھ جاتی ہے، پاکستان میں پھر خون خرابہ کیا جاتا ہے۔ ابھی مذاکرات کا انہوں نے نام ہی لیا تو یہ جو ہے چرچ پہ حملہ ہو گیا، वो जो लेफ्टिनेंट जनरल मारे गए एक, और वो वाकया हो गया। उसके बाद जो है ये आए दिन पेशावर में बम धमाके हो रहे हैं। तो ये अभी मुज़ाकरात की बात की जाए, वो तालिबान ये इसलिए करते हैं कि इनको हुकूमत को अंडर प्रेशर लाया जाए, दबाव में लाया जाए, और दबाव में ला के इनको मजबूर किया जाए कि ये उनकी शरायत मानने के लिए मजबूर हों। तो अगर उन्हीं की शरायत पर आपने मुज़ाकरात करते हैं
जी जी।
तो फिर फ़ायदा मुज़ाकरात का होना तो यह चाहिए कि कौम से पूछा जाए। और मैं तो ये समझता हूँ कि मुज़ाकरात उसी से किए जाने चाहिए जो आपको कुछ दे सके, कुछ ले सके आपसे। अगर आपने उनके उनकी शरायत पर मुज़ाकरात करने हैं, उनसे कुछ हासिल नहीं करना, कुछ नहीं मिलना, तो इसकी क्या गारंटी है कि आप उनके जो है वो उनके रहनुमा जिन्हें आपने दहशतगर्दी के इल्ज़ाम में बंद किया हुआ है उनको आप छोड़ देते हैं, और कल को मुज़ाकरात आप कहते हैं जी बेसूद बेनतीजा निकले हैं, तो उसका क्या रिजल्ट? क्या वो लोग वापस तो आके जेलों में फिर बैठ जाएंगे कि जी ठीक है आपने हमें मुज़ाकरात के से पहले छोड़ा था, अब हम वापस आके बैठ गए हैं क्योंकि मुज़ाकरात जो है कामयाब नहीं हो सके। तो ये एक एक गलत डायरेक्शन, गलत समत की तरफ लिए के जा रहे हैं मुज़ाकरात की बात करके। और मुज़ाकरात करके मैं ये समझता हूँ कि तालिबान के साथ बराबरी की सतह पर बात होनी चाहिए। अगर वो मुज़ाकरात की मेज़ पर आना चाहते हैं तो उनको दिखाना चाहिए कि भाई आपके ये अज़ायम हैं, हम ये चाहते हैं, आप हमें क्या दे सकते हैं, हम आपको क्या दे सकते हैं। आए आप अगर पाकिस्तान के शहरी बन के पाकिस्तान में रहना चाहते हैं, आप डीवेपनाइज हों, अपने आप को हथियार गैर मुसल्ला हों, हथियार फेंकें और मुज़ाकरात की मेज़ पर आएँ और बात करें। ये कहा जाए कि जनाब ये इनकी शरायत पर मुज़ाकरात, मैं नहीं मानता इन मुज़ाकरात को, मैं नहीं समझता कि ये मुज़ाकरात होंगे। जो लोग इन मुज़ाकरात की हिमायत कर रहे हैं वो कौम को बेवकूफ़ बना रहे हैं।
बहुत बहुत शुक्रिया बुखारी साहब, बहुत बहुत शुक्रिया। और नाज़रीन चलते हैं लंदन स्टूडियो जहाँ बर सग़ीर के मुमताज़ दानिश्वर और सीनियर तजिया निगार एजाज हुसैन साहब मौजूद हैं। एजाज हुसैन साहब अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम।
जनाब पाकिस्तान के वज़ीर दाखला चौधरी निसार ने तालिबान के साथ मुज़ाकरात को दुश्वार मरहला करार दिया है और कहा है कि मुज़ाकरात में काफ़ी पेचीदगी पाई जाती है। आपके ख्याल में वो पेचीदगी और दुश्वारी क्या है?
जी शुक्रिया। पेचीदगी को ज़्यादा अगर उसके लिए एक बेहतर इस्तेमाल लफ्ज़ किया जाए तो नामुमकिनात, तालिबान के साथ मुज़ाकरात किसी भी सूरत मुमकिन ही नहीं हो सकते
जी।
इतनी सादा लॉ हुकूमत है नवाज शरीफ साहब की, ना कोई डायरेक्शन है, ना फॉरेन पॉलिसी है, ना कोई डिफेंस पॉलिसी है, ना डिप्लोमेटिक कोई डिसीशन मेकिंग है। देखिए ऐसे जो मुल्क के हालात नहीं चलते होते। इस वक्त जो तालिबान जो कर रहे हैं गवर्नमेंट ऑफ पाकिस्तान के साथ जो मुज़ाकरात की बात, वो वक्त बाय करना चाहते हैं, दे वांट टू बाय द टाइम। वजह यह है कि अगले 6 माह हैं मौसम सरमा के, बड़ी शदीद सर्दी पड़ती है उन इलाकों में जहां इन्होंने पनाह ले रखी है पाकिस्तान के नॉर्थ में
जी।
वहां देखिए वहां टेम्परेचर जो है वो -10 -15 डिग्री अगले 5-6 माह में रहता है। अब इनको अगले 5-6 माह, इनके पास इस वक्त अशियाए खुर्दो नोश नहीं है, इनके पास गर्म कपड़े नहीं हैं, इनके पास ईंधन नहीं है, इनकी कमांड एंड कंट्रोल डिस्टर्ब हो रही है। अगले 6 माह इनके लिए जो हैं वो बड़े संगीन माह होते हैं जिनमें ये पसपाई इख्तियार करने की कोशिश करते हैं। तो ये गवर्नमेंट ऑफ पाकिस्तान को एक ट्रैप में उनकी सादा लॉ होने की वजह से एक्सप्लॉयट करते हुए लेके आ रहे हैं। लेकिन देखिए इसको अगर आप, एक तो ये इसका पहलू है, दूसरा पहलू है मुज़ाकरात उससे किए जाते हैं जो सबसे पहले वायलेंस को रिनाउंस करता है, कहता है कि आज के बाद हम वायलेंस रिनाउंस नहीं करेंगे। 4 वाकयात छोटे छोटे बताता चलूं मैं आपको। तकरीबन 1 माह कबल 9 सितंबर को एपीसी कन्वीन की नवाज शरीफ साहब की सादा लॉ हुकूमत में, सादा लॉ करूंगा, कुछ संगीन अल्फाज इस्तेमाल नहीं करूंगा, सिविलाइज तरीके से मैं कहूंगा, सादा लॉ हुकूमत ने एपीसी बुला ली 9 सितंबर को। एपीसी बुलाने के बाद 4-5 रोज के बाद देखिए खैबर पख्तूनख्वा की हुकूमत ने एक गुडविल जेस्चर के तौर पर कह दिया कि मालाकंड से सिक्योरिटी फोर्सेस जो हैं वापस आ जाएंगी नॉर्थ से, तो ये भी एक जेस्चर उन्होंने किया। लेकिन साथ ही अगले रोज क्या हुआ कि वहां पे सवात में जीओसी सवात जनरल सनाउल्ला न्याजी जो हैं उनको शहीद कर दिया गया अपने साथ 3-4 जो बाकी फौजी अफसर थे उनके साथ। और उसके बाद पेशावर हाई कोर्ट को इन सर्कमस्टेंसेस की वजह से सो मोटो लेते हुए जो खैबर पख्तूनख्वा का गवर्नमेंट का जो फैसला था कि सिक्योरिटी फोर्सेस को मालाकंड डिवीजन से वापस बुलाया जाए, उसको उन्होंने कहा कि कैंसिल कीजिए इसको, खत्म की कलदम करार दीजिए अपने इस फैसले को। ये चार वाकयात ने बता दिया कि एपीसी की क्या हैसियत थी या नहीं है। अब मैं जल्दी से बताता चलूं कि तीन हमें मौजूदा पिछले 10 बरस में
जी
तीन ऐसे केस स्टडी नजर आते हैं जिनसे पाकिस्तान का जो तालिबान के साथ बातचीत का जो पहलू है वो ज्यादा उजागर, ज्यादा नुमाया हो जाता है।
जी
मैं, मुझे आप तकरीबन 5 मिनट दीजिएगा, मैं इन तीन केस स्टडीज का मुवाजना करना चाहता हूं कि पाकिस्तान किस हद तक। सबसे पहले देखिए कि रिसेंटली अभी चेचनिया का केस जो था, जो व्लादिमिर पुतिन ने और मेडवेडेव ने ये हल किया, और इसमें देखिए कि उन्होंने आगे उनके झुके नहीं है, सरेंडर नहीं किया, कैपिचुलेट नहीं किया। चेचन जो है वॉरियर्स, मिलिटेंट वॉरियर्स, जिन्होंने हजारों की तादाद में निहत्ते सिविलियंस को पिछले 15 साल की जो सिविल वॉर थी 1994 से लेके 2009 के माबैन ये दरमियान जो 16 बरसों में, देखिए ये इतनी बड़ी सिविल वॉर में हजारों लोग मारे गए, लेकिन जहां जो अपना दरवाजा बातचीत के लिए व्लादिमीर पुतिन की हुकूमत ने खुला रखा, वहां साथ ही सरेंडर नहीं किया, वहां साथ इनको हंट डाउन भी किया है, और एजलान मैशकदोफ, शामिल रेजवक और यासिर सुडानी जैसे दहशतगर्दों को मारा भी उन्होंने। उनके मारने के बाद एक स्ट्रांग पोजीशन में आ गए और फिर कहा कि ऑल राइट, अब हम चेचन जो जंगजुओं के साथ अब हम बातचीत करते हैं, और बातचीत करते हैं। 500 के करीब जंगजुओं को उन्होंने एमनेस्टी दी व्लादिमीर पुतिन ने। तो जब बातचीत करते हैं तो रेट ऑफ द स्टेट एस्टेब्लिश करने के लिए पहले आप उनको हंट डाउन करते हैं, दहशतगर्दों को मारते हैं, फिर उन्हें कहते हैं आप डी कमीशन कीजिए, अपने हथियार फेंकिए। ये दो कंडीशन है, एक उन्हें शिकस्त दें, दूसरा कहें रिनाउंस करें वायलेंस, तीसरा उनको कहें डी कमीशन करें अपने वेपन्स, हाँ फिर हम आप आए हमारे साथ निगोशिएटिंग टेबल पे आ जाइए और हम करते हैं। अब दूसरी मैं आपको बात, अब देखिए यही हुआ कि मासवाय डेगिस्तान के और एंगुशेतिया के जो जितना कॉकेशियन रीजन जो है, जो 16 बरस ये वॉर में रहा है, सिविल वॉर में, वहां काफी हद तक इस वक्त अमन है। सेकंड में मिसाल आपको दूंगा श्रीलंका की, श्रीलंका की सिविल वॉर तकरीबन 25 बरस जारी रही। इस 25 बरसों में 1984 से 2009 तक LTTE जो है, दहशतगर्द तंजीम जो थी, जो दुनिया में इंटरनेशनल यूएनओ ने भी उसे करार दिया दहशतगर्द, उन्होंने लाखों लोगों को मार दिया, और तीन बड़े उन लोगों में तीन बहुत बड़े सियासतदान जो थे बड़े पुरअमन श्रीलंका के थे, श्रीलंका के प्रेसिडेंट प्रामदेसा, श्रीलंका के डिफेंस मिनिस्टर विजय रत्ने और श्रीलंका के फॉरेन मिनिस्टर जो थे कादिर गामर, इन लोगों को उन्होंने साथ मार दिया। और यहां तक कि देखिए मई 1951 में इंडिया के प्राइम मिनिस्टर जो राजीव गांधी साहब को भी श्री पुरंदर में उनको भी मार दिया गया दहशतगर्दी में। लेकिन इसके साथ हुकूमत की जो रेट थी बरकरार रही, हुकूमत ने पसपाई इख्तियार नहीं की, हुकूमत ने यह नहीं कहा हम सरेंडर करते हैं, आए आप कुछ भी ना दें हम आपको सब कुछ दे गले लगाते हैं। उन्होंने अपनी हुकूमत ने अपने ट्रुप्स को वहां रखा और उनके खिलाफ जंग लड़ते रहे, और एंड ये हुआ कि 2009 में कामयाब हुकूमत हुई। हुकूमतें हमेशा कामयाब होती होती हैं, पॉलिटिकल विल जिनके पास होती है, और जो ही वेलपलाई पर भाकरन जो LTTE का हेड, उसको मारा इन्होंने मई 2009 में, और उसके बाद अब देखिए 4 बरस हो चुके हैं काफी हद तक पीछे। तीसरी मिसाल में देके मैं कंक्लूड करूंगा अपने आर्गूमेंट को कि हमें नदन आयलैंड की नजर आती है। नदन आयलैंड में एक दर्जन के करीब जंगजू जो थे वो कैथोलिक्स, वो प्रेस्बिटेरियन के खिलाफ जो बरसरे पैकार थे, और ये जंग जो है ये सिविल वॉर की सूरत में 100 बरस से भी ज्यादा मुहित रही है नदन आयरलैंड में, शुमाली आयरलैंड में। लेकिन यहां ब्रिटिश गवर्नमेंट ने अपने वहां जो कंस्टेबुलरी थी या अपने आर्म फोर्सेस थे या पैरामिलिट्री ट्रूप्स थे, उनको ये नहीं कहा सरेंडर कर जो, और उनके सामने दहशतगर्दों जो आयरिश जो है शिन फेन या IRA जो है उनके सामने आप झुक जाओ। आप देखिए चार बड़े पॉलिटिकल जो फिगर थे वो रेजिस्ट कर रहे थे ब्रिटिश वेस्टमिंस्टर गवर्नमेंट के सामने, डेविड ट्रिम्बल, जेरी एडम्स और मार्टिन मैकगिनिस और इयन पेस्ली जो है
जी।
लेकिन उसके बावजूद रेक्टर तो गवर्नमेंट जो है रही, गवर्नमेंट ने उनको बंदूक और गोली का जवाब गोली से देते हुए और एंड में लाके 10 अप्रैल 1998 में गुड फ्राइडे एग्रीमेंट करके पहले उन्हें कहा डीकमीशन करो वेपन्स, फिर वायलेंस छोड़ो, फिर हम तुम्हें अमन लाएंगे। और अब देखिए नॉर्दर्न आयरलैंड में, शुमाली आयरलैंड में पीसफुल बड़ा है। ये तीन केस स्टडीज अगर पाकिस्तान की सादा میں بیوقوف نہیں کہوں گا، حالانکہ یہ لفظ بھی ڈیزرو کرتی ہے یہ گورنمنٹ، میں سادہ گورنمنٹ جس کے پاس جو جا رہی ہے بغیر فارن منسٹر کے، بغیر ڈیفنس منسٹر کے، وہ ایسی حکومت جو ہے وہ ان کے ٹریپ میں پھنس رہی ہے، سپائڈر کی طرح جو ہے طالبان ان کو ٹریپ میں آ رہے ہیں، اور صرف اپنی اشیاء خوردونوش، گرم کپڑے، اپنی لوجسٹکس اور ایندھن کی سپلائی اگلے 6 ماہ کی نہیں ان کے پاس، پاکستان کو یہ نیگوشیٹنگ ٹیبل پہ لے کے آ کے، اور وہ بھی اس وقت جب پاکستان کے 10 کے قریب سینئر آفیسر یہ مار چکے ہیں، شہید کر چکے ہیں پچھلے 8-9 برسوں میں. تو ایسے لوگوں کے ساتھ دیکھیے، میں مثال دے کے کنکلوڈ کرتا ہوں، جناب سرور کائنات صلی اللہ علیہ وآلہ وسلم نے صلح حدیبیہ آفر کیا، یونی لیٹرل کانفیڈنس بلڈنگ میجر آفر کیا کفار مکہ کو، یہ ایک مثال نظر آتی ہے. لیکن ساتھ ہی دیکھیے، رسول پاک نے ظالمین کے ساتھ پیکٹ سائن نہیں کیا، کیونکہ کفار مکہ میں ظالمین نہیں تھے، ظالمین مسلمانوں میں ہوتے ہیں. مولا کائنات نے کہا الملک یبقی مع الکفر ولا یبقی مع الظلم، مولا کائنات نے خارجی جو ہیں خوارج کے ساتھ، ظالمین کے ساتھ کوئی پیس کا کوئی اوورچر نہیں دکھائے. تو جب ظالمین کے ساتھ آپ جاتے ہیں بات چیت کرنے، ظالمین کو کہتے ہیں تم ظلم کو ریناؤنس کرو، اپنے ویپنز پھینکو، وائلنس کو ریناؤنس کرو، اور پھر آ کے ہم آپ کے ساتھ. لیکن اس کے لیے حکومت کو اہنی ہاتھ دکھانا پڑتا ہے، گولی کا جواب گولی سے دینا پڑتا ہے. پاکستان کی گورنمنٹ اس میں فیل ہوتی نظر آ رہی ہے ہمیں.
بہت بہت شکریہ، بہت بہت شکریہ. اور ناظرین، بخاری صاحب، جناب تحریک انصاف کے سربراہ عمران خان نے طالبان پاکستان کا ایک دفتر کھولے جانے کی تجویز پیش کی تھی. بعض حلقوں نے اس کی مخالفت کی، کچھ نے مذاق اڑایا اور کچھ نے حمایت کی. اس تجویز کے بارے میں آپ کیا کہتے ہیں؟
سر، جو عمران خان نے ان کا دفتر بنانے کی یہاں تجویز دی ہے،
جی،
یہ تو ایک بالکل احمقانہ اور فضول بات کی ہے، کہ اس کا مطلب ہے کہ آپ طالبان کی رٹ کو تسلیم کر رہے ہیں، جبکہ ان ریٹرن طالبان یہ کہہ رہے ہیں کہ ہم نہ تو پاکستان کے آئین کو تسلیم کرتے ہیں اور نہ ہی پاکستان کے یہ جو قوانین ہیں ان کو تسلیم کرتے ہیں. انہوں نے یہ شاہد اللہ شاہد ان کا ترجمان، انہوں نے پرسوں ہی ایک یہاں پر کسی نیوز ایجنسی کو انٹرویو دیا ہے، اس میں انہوں نے واضح الفاظ میں، واشگاف الفاظ میں کہا ہے کہ ہم مذاکرات اگر کیے بھی تو پاکستان کے آئین کے تحت مذاکرات نہیں کریں گے. تو جو لوگ پاکستان کی ریاست کو نہیں مان رہے، جو لوگ پاکستان کے قانون کو، دستور کو نہیں مان رہے، ان کو آپ یہاں پر ان کا دفتر اسٹیبلش کروا کر آپ ان کو اسٹیبلش کرنا چاہتے ہیں کہ یہ ایک سٹیک ہولڈر ہیں. طالبان یہاں کے سٹیک ہولڈر نہیں ہیں، یہ ایک القاعدہ کے چھتری کے نیچے جو ان کے نظریاتی جو فرنچائزڈ لوگ ہیں، وہ ایک گروہ ہے جو القاعدہ جو ہے وہ اس خطے میں بھی اور دنیا کے کسی بھی مسلمان خطے میں، مسلم خطے میں وہ اپنی ایک ریاست اسٹیبلش کرنا چاہتے ہیں جو ظلم کی بنیاد پر ہو، جو اس برانڈڈ اسلام کی بنیاد پر ہو جس برانڈ کا وہ اسلام لانا چاہتے ہیں، جس برانڈ کے اسلام کو وہ تسلیم کرتے ہیں کہ یہی اسلام جس کی ہم تشریح کرتے ہیں یہی اسلام ہے اور کوئی اسلام نہیں ہے. تو اس کا مطلب ہے کہ آپ ان کو ایک نام دینا، ان کو ایک شناخت دینا چاہ رہے ہیں کہ جناب یہ بالکل یہ لوگ سٹیک ہولڈرز ہیں پاکستان میں اور ان کا یہ دفتر یہاں پہ کھولا جانا بہت ضروری ہے، جبکہ وہ پاکستان کے آئین کو تسلیم نہیں کرتے ہیں اور وہ آپ کو کھلے الفاظ میں کہہ رہے ہیں کہ ہم آپ کے آئین کے تحت آپ کے ساتھ مذاکرات نہیں کریں گے. یہ تو عمران خان کے یہاں پہ ہے. باقی جہاں پر انہوں نے یہاں پہ انفلٹریشن کی ہے، یہ طالبان جو ہیں، خواہ افغانی طالبان ہوں، خواہ پاکستانی طالبان ہوں، تحریک طالبان ہوں، یہ سب ہی ایک ہی نسل سے ہیں، ایک ہی ان کا نظریہ ہے اور ایک ہی ان کا ڈاگما ہے کہ یہ القاعدہ جو ہے اس کے ہاتھ پہ یہ بیعت ہیں، سارے القاعدہ ان کی مدر آرگنائزیشن ہے اور وہ جو تشریح انہوں نے وہ کرتے ہیں اسلام کی، اسی تشریح کو یہ نافذ کرنا چاہتے ہیں، اسی میں یہ جو ہے یہاں پر بے گناہ لوگوں کو مار رہے ہیں یہاں، اور یہ اتنا انفلٹریٹ کر چکے ہیں. ان کی مختلف تنظیمیں ہیں جو جماعتیں ہیں یہاں پر، یہ شہروں میں کام کر رہی ہیں، جو دیہاتوں میں کام کر رہی ہیں، معصوم سادہ لوگوں کو جو ہے وہ ورگلا رہے ہیں، انہوں نے خود کش بمبار جو ہیں وہ پیدا کیے ہوئے ہیں. یہ کس کتاب میں، انسانیت کی کس کتاب میں لکھا ہوا ہے کہ آپ ایک انسان کو جنت کا لالچ دے کر خودکشی پہ مجبور کر دیں؟ یہ تو اسلام جو رسول پاک صلی اللہ علیہ وآلہ وسلم نے دیا تھا، اس میں تو کہیں پہ یہ خودکشی جو ہے اس کو حلال کسی بھی صورت میں، خواہ وہ کسی دشمن کو ہی کیوں نہ مارنے کے لیے آپ خودکشی کر رہے ہوں، یہ کسی بھی اسلام میں تو اس کی گنجائش نہیں ہے۔ بہرحال یہ جو اب مذاکرات کی بات ہو رہی ہے، جس طرح ابھی پروفیسر صاحب نے، اعجاز حسین صاحب نے بھی یہ بات کی کہ یہ جو ہے طالبان کچھ دے نہیں سکتے، سب سے پہلے یہ میں چاہتا ہوں، میں بھی یہ سمجھتا ہوں کہ حکومت کو اپنی رٹ دکھانی ہوگی، حکومت کو اپنی ول شو کرنی ہوگی، حکومت کو، ریاست کو اپنی فورس دکھانی ہوگی، نہ کہ اس طرح کے ایکشن کیے جائیں کہ آپ ان کو ایک باجوڑ ایجنسی سے ہانگ کر نکالیں، ادھر آپ اپنی ریٹ کنٹرول نہیں کرتے ہیں، وہ محمد ایجنسی میں چلے جاتے ہیں، مالکنڈ میں چلے جاتے ہیں، آپ ایک ایریا ان سے صاف کریں، اس طرح ان کے خلاف ابو دی بورڈ جو ہے ان کے خلاف ایک ایسا آپریشن ہونا چاہیے کہ یہاں پاکستانی علاقوں میں ہماری فورسز کریں اور تمام عوام ان کا ساتھ دے، تاکہ ان کو پہلے ایلیمینیٹ کیا جائے، اگر وہ خود ہتھیار نہیں پھینکتے تو ان سے ہتھیار چھینے جائیں اور پھر ان سے ان کو لایا جائے اس دھارے میں کہ اب آپ پاکستان کے قانون کو تسلیم کریں، وگرنہ اگر یہ نہ کیا گیا تو 2014 یہ ٹارگٹ ہے ان کا، 2014 کے بعد انہوں نے جو یہاں پر بیج بویا ہوا ہے اس کا آپ کو رزلٹ ملنا شروع ہو جائے گا۔ پاکستان کی میں آج یہ کہہ سکتا ہوں کہ یہ سارے سیناریوں کو دیکھتے ہوئے جس طرح وہ طالبان جو ہیں وہ گین کر رہے ہیں اور یہاں پر انہوں نے اپنے آپ کو بڑھا چڑھا رہے ہیں، میں یہ کہہ سکتا ہوں کہ 2014 جب یہاں سے کچھ امریکی ٹروپس جائیں گی اس کے بعد پاکستان کی گلیوں میں بلڈ شیڈ ہوگا، اگر حکومت نے ابھی ہوش کے ناخن نہ لیے، اگر حکمرانوں نے اس سیناریوں کو نہ دیکھا تو آگے آئندہ جو سال آ رہے ہیں، یہ تو وزیر داخلہ مذاکرات کے کو پیچیدہ سمجھ رہے ہیں، مذاکرات تو ہونے نہیں چاہیے، کس چیز کی کون سی پیچیدگی ہے، مذاکرات تو وہ ہو جو آپ کو تسلیم کرتا ہو، وہ آپ کو تسلیم ہی نہیں کر رہے تو آپ کن سے کون سی پیچیدگی کی بات کر رہے ہیں، کوئی پیچیدگی نہیں ہے، پیچیدگی یہ ہے کہ حکمران جو ہیں یہ اپنی ول نہیں دکھانا چاہتے، بزدل حکمران ہیں جو یہاں پر ہمارے قوم نے جمہوریت کے نام پر جو مسلط ہو گئے ہیں ہماری قوم کے اوپر، یہ ظالموں کے خلاف جو ہے جو ظالم ہیں ان کے خلاف کوئی کام نہیں کرنا چاہتے، تو یہ میں نہیں سمجھتا کہ اگر ان کو یہاں پہ دفتر بنا کے دیا گیا تو یہاں پر امن ہو جائے گا، کوئی امن نہیں ہوگا، بلکہ وہ اور بڑھ جائیں گے، ان کے ہاتھ اور جو ہیں بڑھ جائیں گے، اور وہ جو یہاں پر ابھی اپنا چھپ کے جو یہاں اپنے آپ کو وہ بڑھانے کی کوشش کر رہے ہیں، یہاں پر ان کا اتنا نظام، مہدی شرافت صاحب میں آپ کو بتاؤں کہ ہم تو رپورٹنگ بھی ساتھ کرتے ہیں، فیلڈ میں بھی رہتے ہیں، تو میں یہ بتاؤں کہ یہاں پر وہ لوگ اتنے انفلٹریٹ اس معاشرے میں کر چکے ہیں، ایسی ایسی تنظیمیں بنی ہوئی ہیں، میں ان کے نام نہیں یہاں پہ لے سکتا ہوں، کہ وہ اسلام کو پھیلانے کے نام پر، اسلام کی دعوت کے نام پر یہاں پر ان کے نظریات کو جو ہے وہ لایا جا رہا ہے، غریب لوگوں کو بتایا جا رہا ہے، جو آپ کے ہمارے یہاں جو یہ اسلام آباد میں دیکھ لیں، کراچی میں دیکھ لیں، یہاں پر اقلیتوں کو جو ہے وہ مٹانے کے لیے وہ ان کی جاسوسی کرتے ہیں، یہاں پر جو ہمارے یہاں پر جو کام کر رہے ہیں یہ جو ملازمت کے حصول کے لیے آتے ہیں وہاں پر تو ان کو ملتے، طالبان جن لوگوں کو ملازمت دیتے ہیں وہ تو 15,000 سے 20,000 روپے ماہانہ دیتے ہیں، اور ہماری حکومت جو ہے یہ اس نے ابھی اعلان کیا کہ ہم 10,000 تک دیں گے، آپ خود ہی بتائیں کہ لوگ ادھر جائیں گے جہاں سے 20,000 روپے ان کو ملتا ہے، یا یہاں پہ 10,000 کی نوکری پہ کریں گے، 10,000 بھی نہیں ملتے یہاں پہ، مزدور کی تنخواہ میکسیمم 6,000 7,000 8,000 تک مل رہی ہے، 10,000 کوئی بھی نہیں دے رہا اگرچہ حکومت نے اعلان کر رکھا ہے، تو یہ وہ یہاں پر پھیل رہے ہیں، وہ ایک مکڑی کے جالے کی طرح وہ پاکستانی عوام کو، پاکستانی حکومت کو شکنجے میں لینے کی کوشش کر رہے ہیں، اگر یہ قوم نہ سمجھی، یہ حکومت نہ سمجھی، ہمارے ادارے نہ سمجھے، تو یہ میں تو آئندہ 2 سال میں یہاں پاکستان کی گلیوں میں بلڈ شیڈ دیکھ رہا ہوں، آپ یہ دیکھیں کبھی وہ یہ ہزارہ جو ہے ان کو قتل عام کرتے ہیں، کبھی وہ یہ کرسچنز کا قتل عام کرتے ہیں، وہ ہندو جو ہیں وہ تو یہاں سے چھوڑ کے چلے گئے، ہندوؤں کو تو ملک ہے ہندوستان، وہ تو بیچارے یہاں سے ان کے مظالم سے وہ چلے گئے، اب انہوں نے ہزارہ قوم کو ختم کرنے کی کوشش کی، اب یہ کراچی پہنچ گئے، وہاں پر چونکہ ساری دنیا جانتی ہے کراچی میں جو ہے اہل تشیع میجورٹی میں ہیں، وہاں پر بہت زیادہ اہل تشیع رہتے ہیں، وہاں پر چلے گئے، وہاں پر لوگوں کو مارا گیا، وہاں پر محرم کے جو جلوس ہیں ان میں بم دھماکے کیے گئے، دوسرے جو مذہبی ہمارے جو مجالس ہوتے ہیں ان پہ کیا گیا، تو مقصد یہ ہے کہ یہ تو ظالم لوگ ہیں جن کا اپنا ایک ایجنڈا ہے اور وہ ایجنڈا اس قوم پر مسلط کرنا چاہ رہے ہیں، اگر ان کے ساتھ آہنی ہاتھوں سے نہ نمٹا گیا تو یہ پھر بلڈ شیڈ پھیلے گا اور یہ بلڈ شیڈ پاکستان کی گلیوں میں ہوگا اور پھر یہ جو ہے سول وار قسم کی ایک صورتحال بن جائے گی پاکستان میں، جہاں پہ کوئی ریاست نہیں ہوگی اور جو ہے لوگ آپس میں ایک دوسرے کا خون بہا رہے ہوں گے۔ تو پھر اس کے بعد جو ہے وہ جو سینیریو بنے گا اس سے آپ سب آگاہ ہیں کہ ہم بھی آگاہ ہیں کہ بھی یہ کیا ہوگا، یہاں پر لاقانونیت کس حد تک یہاں پر چلی جائے گی۔ تو میں یہ سمجھتا ہوں کہ ان کا کوئی دفتر نہیں بننا چاہیے یہاں پر جی. ان کو جو ہے ان کو قائل کیا جانا چاہیے کہ آپ جو ہیں آپ سب سے پہلے ہتھیار پھینکیں، ہتھیار پھینکنے کے بعد آپ آئیں اور آپ مذاکرات کی میز پر آئیں، ہم پھر اپنی شرائط کے ساتھ آپ سے مذاکرہ کریں گے۔ یہ کوئی بات نہیں ہے کہ ان کے آپ لیڈرز کو بلا کے وہ ابراہیم پراچا جو سابق ایم این اے ہیں وہ آ کے یہاں کی جیلوں میں ان قیدیوں سے بھی ملتے ہیں اور کہ جی ان کو تسلیاں بھی دے رہے ہیں کہ جی ہم آپ کو چھڑوا رہے ہیں، ہم آپ چھوڑ جائیں گے۔ یہ کون سی بات ہوئی کہ جی آپ ان کی شرائط پہ آپ ان کے ساتھ مذاکرات کرنے جا رہے ہیں اور پھر کہہ رہے ہیں پیچیدہ مذاکرے میں، پیچیدگی ان میں کیا ہے؟ کوئی پیچیدگی نہیں ہے۔ گورنمنٹ جو ہے اپنی ول نہیں دکھانا چاہتی، گورنمنٹ جو ہے اپنی ریاست کے ریٹ جو ہے وہ نہیں کرنا چاہتی۔ لال مسجد کا واقعہ یہاں پہ ہوتا ہے تو پہلے جو ہے یہی میڈیا ہمارا جو ہے یہ بات کرتا ہے جی گورنمنٹ کہاں ہے، جب گورنمنٹ ریٹ دکھاتی ہے پھر کہا جاتا ہے معصوم لوگوں کو مارا گیا۔ معصوم یہ جو روزانہ بم دھماکوں میں لوگ مر رہے ہیں جی. یہ جو چرچ پہ حملے ہو رہے ہیں، یہ جو مساجد پہ حملے ہو رہے ہیں، یہ جو امام بارگاہوں میں لوگ جا رہے ہیں مارے جا رہے ہیں، کیا یہ لوگ معصوم نہیں ہیں؟ ان کے بارے میں کوئی نہیں سوچتا کہ ان کو کون مار رہا ہے، یہ ان کے جو مار رہے ہیں ان کے خلاف کیا ہونا چاہیے، ان کے بارے میں کوئی نہیں سوچتا۔ میں یہ سمجھتا ہوں کہ کوئی دفتر ان کو یہاں پہ نہیں بنانا چاہیے، نہ ہی ان کو جگہ دینی چاہیے، نہ ہی ان کے ریٹ کو تسلیم کرنا چاہیے۔ حکومت جو ہے حکومت پاکستان یہ آئے سامنے آئے اور اپنی ویل کو شو کرے، اپنی پولیٹیکل ویل کو شو کرے، ریاست کو بچانے کی ویل کو شو کرے۔ اور حکومت اول تو حکومت خود بھی ابھی تک میں یہ سمجھتا ہوں کہ 3 مہینے ہو گئے ہیں، 100 دن ہو گئے ہیں ان کی حکومت کو اور ابھی تک حکومت سازی جو ہے یہ مکمل نہیں کر پائے ہیں۔ یہ اس قسم کے حکمران آئے ہیں کہ ایک پورا صوبہ جو ہے اس میں ایک وزیر اعلیٰ ہے بلوچستان میں، اس کی کیبنٹ نہیں ابھی تک تشکیل دے سکے۔ ادھر جو ہے مرکز میں نہ فارن منسٹر ہے، نہ ڈیفنس منسٹر ہے، نہ لا منسٹر ہے، ایک جو وزیر اعظم ہے اسی کے پاس ہی تمام منسٹریز ہیں۔ تو یہ نااہل حکومت نظر آ رہی ہے جو یہ جو مذاکرات کے آڑ میں ان کو ٹائم دینا چاہ رہی ہے۔
جی بہت بہت شکریہ اعجاز حسین صاحب۔ جناب ابھی جو تازہ بیان آیا ہے تحریک طالبان پاکستان کے ترجمان کا کہ ابھی گزشتہ دنوں انہوں نے میڈیا کے کچھ لوگوں کو ایک اپنے خفیہ مقام پر بلایا تھا اور ان کو بریفنگ دی ہے، تو بریفنگ میں جو باتیں انہوں نے کی ہیں ان میں ایک تو انہوں نے صاف یہ کہا ہے کہ مذاکرات پاکستان کے آئین کے تحت نہیں ہوں گے، اس لیے کہ پاکستان کے آئین کو وہ مانتے ہی نہیں، پاکستان کے آئین کو چونکہ وہ نہیں مانتے اس لیے مذاکرات آئین کے تحت نہیں ہوں گے۔ دوسری بات طالبان کا کہنا یہ ہے کہ اسلحے وہ نہیں رکھیں گے، اسلحے اس لیے نہیں رکھیں گے کہ وہ جہاد کر رہے ہیں اور جہاد کے لیے انہیں اسلام آباد سے اجازت کی ضرورت نہیں ہے۔ اس کے ساتھ ہی انہوں نے مذاکرات میں پیش رفت کے لیے تمام طالبان قیدیوں کی آزادی، قبائلی علاقوں سے پاکستانی افواج کی واپسی اور امریکی ڈرون حملوں کا بند کیا جانا، یہ انہوں نے شرائط پیش کی ہیں۔ انہوں نے پاکستان کے آئین کو ماننے سے انکار کر دیا ہے، اسلحہ رکھنے سے بھی انکار کر دیا ہے اور اپنی یہ 3 بنیادی شرائط پیش کی ہیں۔ ان کی شرائط کے بارے میں آپ کا تجزیہ کیا ہے؟
جی شکریہ۔ دیکھیے پاکستان کی حکومت میں پھر دہراؤں گا، کمزور، بے بس، لاچار اور مسکین حکومت پاکستان کی جو ہے یہ سمجھتی ہے کہ طالبان جو شرائط رکھ رہے ہیں یہ پھنسی ہوئی ہے، انگریزی میں معقولہ ہے بٹوین دا ڈیول اینڈ دا ڈیپ سی، دونوں کے درمیان پھنسی ہوئی ہے حکومت، پوری قوم پھنسی ہوئی ہے۔ ایک طرف تو بم بلاسٹ ہو رہے ہیں تو لوگ مارے جا رہے ہیں پاکستان کے، اور دوسری طرف ڈرون اٹیک ہو رہے ہیں۔ تو یہ عجیب، انہوں نے طالبان نے بھی سمسیا میں پھنسا دیا پاکستان کو۔ اب دیکھیے کتنی سیدھی سی بات ہے، میں بڑا سیدھا ایک فارمولا دیتا ہوں 2+2=4 والا، کہ پاکستان کو کسی کے ساتھ مذاکرات کرنے کی ضرورت ہی نہیں ہے۔ مذاکرات کرنے کے لیے صرف ایک دروازے کو کھٹکھٹانا پڑے گا اور وہ ہے الاستخبارات العامہ سعودی عربیہ کی، جو پرنس بندر بن سلطان جو ہے رول کر رہے ہیں۔ دنیا جہان کا القاعدہ اور القاعدہ کے 136 مختلف ممالک میں جو فرینچائزیز ہیں، یا میں یوز کروں گا پولیٹیکل سائنس کی ٹرم، जो सिंडिकलिस्ट एनकिस्ट ग्रुप्स हैं वो 136 हैं अलकायदा के पूरी दुनिया में, जिन दुनिया के 37 मुल्कों में ये चल रही है दहशतगर्दी की वेव जो है, इन सब का जो कंट्रोल, कमांड एंड कंट्रोल है वो सारे का सारा रियाद में है, अल इस्तखबारातुल आमा, जिसको हेड कर रहे हैं प्रिंस बेंदर बिन सुल्तान, जो 23-24 बरस यूनाइटेड स्टेट्स में अम्बेसडर रहे 1983 से 2005 तक। आप अगर आपने मुजाकरात करने में, नवाज शरीफ साहब 5 बरस गुजारे इन्होंने, इनकी किचन कैबिनेट के लोगों ने मुलाजमत की, इसहाक डार साहब ने सऊदी अरेबिया में, एहसन इकबाल साहब ने मदीना में मुलाजमत की 3-4 साल, तो जितने इनके इर्द गिर्द जो किचन कैबिनेट से हम कबाल कहते हैं नवाज शरीफ साहब, वो सारे सऊदी अरब के नवाजे हुए हैं। आप ये बेवकूफ कौम को बना रहे हैं सऊदी अरब साहब, ये अगर आज नवाज शरीफ साहब उठ के, उन्हें भी पता है कि मुजाकरात की कोई हैसियत नहीं तालिबान के साथ, सीधा प्रिंस बेंदर के साथ आप मुजाकरात कर लें, बेंदर ही जो है वो ड्रोन को रुकवा सकते हैं और बेंदर ही जो है वो पाकिस्तान में बॉम्ब एक्सप्लोजन और टारगेट किलिंग रुकवा सकते हैं। तो दोनों दोनों मसाइल की चाबी जो हल की वो है प्रिंस बेंदर बिन सुल्तान। कौम को ऐसे बिला वजह बेवकूफ बनाया जा रहा है। आज जितनी भी अलकायदा की तंजीमें चल रही हैं उनका हेडक्वार्टर जो है वो पार्टली वो रियाद में है और उसके बाद अब दोहा में सेकंड खुल गया है। तो ऐसे मतलब सादा लोग कौम पाकिस्तान की उसको मजीद बेवकूफ बनाने की जरूरत नहीं है, कौम को चाहिए। हाँ, अभी जो एपीसी इन्होंने बुलाई या मुजाकरात की बातें की, देखे जिस तरह श्रीलंका में हुआ था, नॉर्दर्न आयरलैंड में हुआ था, शुमाली आयरलैंड में, और चेचनिया में हुआ था, दुनिया के दीगर इलाकों में, कैम्बोडिया में हुआ, नाइजेरिया में हो रहा है। यहां पे जब एपीसी की तरह का कोई सोल्यूशन कौम के सामने रखा जाता है आउटसाइड द पार्लियामेंट, उस पर रेफरेंडम किया जाता है। आयरलैंड पे भी रेफरेंडम हुआ, श्रीलंका एलटीटी के खिलाफ भी श्रीलंका में रेफरेंडम हुआ, चेचनिया के बारे में भी रेफरेंडम हुआ। हमारी सादा लॉ बेबस, लाचार, मिस्कीन, कमजोर, बेवकूफ हुकूमत पाकिस्तान की जो है उसे एपीसी की बजाय रेफरेंडम लेना चाहिए पाकिस्तान के अवाम से, कि हम रेफरेंडम दो पॉइंट का हो, एक पॉइंट हो ए हो, क्या तालिबान के साथ मुजाकरात करने चाहिए और उनके उनकी शर्तें मानते हुए, या तालिबान का कलाकुमा करने के लिए, गोली का जवाब गोली से देने के लिए मुजाकरात नहीं करना चाहिए, बल्कि पहले उन्हें हथियार फेंकवाएं, उन्हें वायलेंस रिनाउंस करवाएं, फिर उनको निगोशिएट करें। इसलिए देखिए शरायत वो मंजूर करवाता है जो मजलूम होता है। तालिबान मजलूम तो है नहीं, ये जालिम है, किलर हैं, ये सेकेंडरी फोर्सेस हैं, तो इन्हें जो है शरायत मनवाने की इनकी लेजिटिमेट राइट नहीं। शरायत जो है पाकिस्तान की हुकूमत, पाकिस्तान की अवाम मनवाए, और वो रेफरेंडम के थ्रू नवाज शरीफ साहब को एपीसी में वक्त जाया करने की बजाय, ये ओआईसी की जो होती है ना 7-स्टार होटल्स में ओआईसी की मीटिंग्स होती हैं हर साल, जो वक्त जाया करते हैं, कोई सलूशन मुसलमानों के लिए नहीं निकलता, 52 कंट्रीज के मेंबर जो है एक तंजीम का, इसी तरह से एपीसी करके वक्त जाया कर रहे हैं। नवाज शरीफ साहब को भी पता है इस चीज का कि रेफरेंडम पूरी कौम को, 18-19 करोड़ लोगों को, उनको एतमाद में लेना पड़ेगा, कौम उनके साथ नहीं है। 80% लोग चाहते हैं पाकिस्तान के कि ये जो किलर्स हैं, ये मिलिटेंट जो वॉरियर्स हैं, जो जालिमीन हैं पाकिस्तान में जो है, ये उनसे पूछे ना, अब्बास टाउन में जिनका 60 लोग मारे गए, ये उनसे पूछे उनके लवाहकीन के जो हजारा में मारे जाते हैं, ये उन चर्च में जो मारे जाने वाले हमारे मसीही जो दोस्त जो है, ये उनके लवाहकीन से पूछिए कि क्या निगोशिएशन चाहिए या उनके खिलाफ गोली का जवाब गोली से देना चाहिए। तो रेफरेंडम की जरूरत है किसी भी तरह का ऑपरेशन लॉन्च करने के लिए या मुजाकरात करने के लिए, कौम को एतमाद में लें, उनका रेफरेंडम लें।
बहुत बहुत शुक्रिया जी बुखारी साहब। जनाब एजाज हुसैन साहब की गुफ्तगू आपने मुलाहिजा फरमाई, इन्होंने ये कहा कि भाई अगर मुजाकरात करने ही हैं तो फिर सऊदी अरब से किए जाएं, सऊदी इंटेलिजेंस के चीफ बंदर बिन सुल्तान से, जो तालिबान समेत जितनी भी इंतहा पसंद दहशतगर्द तंजीमें हैं उनकी सरपरस्ती करते हैं। गुज़श्ता हफ्ते इस मौजू पर गुफ्तगू हो रही थी, कराची से एक पाकिस्तान के सीनियर तजिया निगार राशिद अहद का भी ये कहना था कि अगर हुकूमत पाकिस्तान को मुज़ाकरात करने ही हैं तालिबान से नजात पाने के लिए तो उसको अमरीका और सऊदी अरब से मुज़ाकरात करने चाहिए, आप क्या कहते हैं इस बारे में?
जी बेशक, बिल्कुल, ये तो बात अज़हर बिन शम्स है कि ये जो तालिबान हैं जिनका कंट्रोल सऊदी अरब में है या इनका कंट्रोल अमेरिका में है, क्योंकि अमेरिका ही नहीं ये पूरी दुनिया में ये मुसलमानों के ख़िलाफ़ साजिश की है। और आपने शाम के मसले पर देख लिया कि ये सऊदी अरब जो है ये अमेरिका का मुकम्मल साथ दे रहा था, तो इन्होंने ही ये मिली भगत से ये अलकायदा के नाम से जो है ये सारा एक वो ग्रोह पैदा किया और उनकी फ्रेंचाइज खोली। और आप देख रहे हैं कि तमाम दुनिया में मुस्लिम ममालिक में ही जो है वो अनरेस्ट पैदा की गई है और मुस्लिम ममालिक को ही निशाना बनाया गया है, और खुसूसन उन ममालिक को निशाना बनाया गया है जो कि अमरीका के नज़दीक ये मैं समझता हूँ कि ताकत पकड़ सकते थे, जो कि एक मुस्लिम सॉवरेन स्टेट के तौर पर उभर सकते थे। तो उन्होंने प्रियम्प्टिव जो थ्योरी एक दी थी प्रियम्प्टिव स्ट्राइक्स की, उस स्ट्राइक्स प्रियम्प्टिव स्ट्राइक्स के तहत उन्होंने ये एक निज़ाम बनाया कि ये 100 साल के बाद या 50 साल के बाद अगर पाकिस्तान जो है आज वो एटम बम बनाए हुए हैं, एटॉमिक एनर्जी है उनके पास, तो वो 100 साल के बाद कहाँ पे खड़े होंगे। उन्होंने कहा इन ममालिक को जो है वो कमज़ोर किया जाए। और इस सारे खेल में मैं ये समझता हूँ कि जो मीर जाफर मीर सादिक का किरदार सऊदी अरब अदा कर रहा है, ये एक दिन सऊदी अरब भी उन्हीं की तरह जिस तरह मीर जाफर और मीर सादिक का जो अंजाम हुआ था, अंजाम सऊदी अरब का भी उसी तरह ही होना है। लेकिन चूंकि वहाँ पर दो होली मास्क हैं और वो उनका जो है अल्लाह ताला ने भी हिफाजत करनी है और हम मुसलमानों ने भी हिफाजत करनी है, हम तो ये करेंगे, लेकिन ये जो हुक्मरान वहाँ पर हैं जो मुसलमानों के खून से होली खेल रहे हैं, ये ग्रोह बना के ज़ालिमों का ग्रोह बना के ये जो सारे मुसलमानों का खून से होली खेली जा रही है, ये वाकई बिल्कुल एजाज हुसैन साहब ने ये दुरुस्त बात की है कि उनसे बात करें जो इनके मास्टर्स हैं। ये ग़ुलामों से क्या बात करनी, मास्टर से बात करें, मास्टर्स जो ऑर्डर करेंगे वो करेंगे। अमेरिका ने अब यहाँ पर ये सारा कुछ किया, ये किस लिए किया कि पाकिस्तान के माशरे में अनरेस्ट पैदा की जाए, पाकिस्तान को अंदर से खोखला किया जाए, पाकिस्तान जो है ये तरक्की ना कर सके, पाकिस्तान को अपनी पड़ी रह जाए और ये एटम जो एटमी कुव्वत है ये इस कुव्वत के तरफ आ ही ना सकें, अपनी ये ताकत को पहचान ही ना सकें और तरक्की की शाहराह पर ना चल सकें, मबादा के कल को ये अमेरिका की आंखों में आंखें डाल के खड़े हो जाए। तो इसलिए उन्होंने यहाँ पर ये सारा अलकायदा की आड़ में यहाँ पर ये आए और यहाँ पर अफगानिस्तान में आए। अब क्या गेन किया अमेरिका ने यहाँ पे, शिकस्त लेके अमेरिका जा रहा है तो अमेरिका ने क्या गेन की? हाँ, अमेरिका ने एक गेन ज़रूर ये की कि उसने पाकिस्तान के मुआशरे में ज़ालिमों का एक ऐसा अंसर पैदा कर दिया है कि वो अब पाकिस्तान के मुआशरे में अमन और चैन नहीं आने देंगे। तो इसलिए अगर पाकिस्तान के हुक्मरानों ने बात करनी है, अमन की भीख मांगनी ही है, तो फिर सऊदी अरब से बात की जाए, फिर अमेरिका से बात की जाए, उन्हें कहा जाए जी हम आपके साथ, हम ये जो हमारे पास कुव्वत है हम इसका इस्तेमाल नहीं कर सकते, हम आपकी बात मानेंगे और आप हमें अमन की भीख दें।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया यावर बुखारी साहब। और इसी के साथ हम एजाज हुसैन के भी शुक्रगुजार हैं, दोनों तजिया निगारों की गुफ्तगू आपने मुलाहिजा फरमाई। एक ख्याल तो ये है कि अगर तालिबान से मुज़ाकरात ही करने हैं तो मुज़ाकरात उनसे किए जाएं जिनके हाथों में तालिबान की बागडोर है। दूसरी बात, जो लोग तालिबान के साथ मुज़ाकरात की हिमायत करते हैं उनका कहना यह है कि तालिबान पाकिस्तान पाकिस्तानी हैं, लिहाजा उनसे मुज़ाकरात करने चाहिए। मुखालिफिन का कहना यह है कि जो ग्रोह पाकिस्तान के आइन को तस्लीम ना करता हो उसको पाकिस्तानी कैसे माना जा सकता है। और इसके साथ ही मुखालिफिन का ये भी कहना है, मुज़ाकरात के जो मुखालिफिन हैं, कि तालिबान ने जिहाद के नाम पर दहशतगर्दी फैलाई, मुल्क में अदम इस्तेहकाम फैलाया, आलमी सतह पर पाकिस्तान की बदनामी के असबाब फराहम किए, पाकिस्तान के क्या कानून में उन्हें माफ़ करने की गुंजाइश पाई जाती है। और इसके साथ ही तालिबान ने पाकिस्तान ने कबायली इलाकों से पाकिस्तानी अफवाद की वापसी का जो मुतालबा किया है उसके बारे में बहुत से लोगों का कहना यह है कि कबायली इलाकों से पाकिस्तानी अफवाद की वापसी का मतलब ये होगा कि ये इलाके अमली तौर पर तालिबान के हवाले कर दिए जाएं। बहरहाल, प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@thereteofsahartv.ir। इसी के साथ अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफ़िज़।